यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आगामी फागुन 21 गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन संघ प्रदेश सरकारबीच समन्वय र सहकार्यका सन्दर्भमा साथै प्रदेशका मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री सुशीला कार्कीद्वारा परामर्श। कतारको दोहामा आयोजना हुने सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल आज त्यसतर्फ प्रस्थान गर्नुहुँदै विभिन्न देशका 11 जना राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश। स्थानीयसँग सहमति जुटेसँगै बन्चरी डाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्न शुरू। र चीन र अमेरिका बीचको द्विपक्षीय सम्बन्ध हालसम्मकै उत्कृष्ट अवस्थामा पुगेको अमेरिकी रक्षा मन्त्रीको दावी।
इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस् फोन गर्नुहोस् डेटा चलाउनुहोस् सजिलो छ एकै साथ फाइबर इन्टरनेट तीव्र गतिको संसार टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीले फागुन 21 गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन संघ र प्रदेश सरकारबीच समन्वय र सहकार्यका सन्दर्भमा हिजो सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग परामर्श गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले निर्वाचनको वातावरण निर्माणका लागि संघ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री कार्कीले राजनैतिक दलसहित सबै पक्षसँग संवाद र छलफल अघि बढ़ाएकामा सराहना गर्दै उहाँहरूको निर्वाचनका पक्षमा वातावरण बनाउन यो कदम फलदायी हुने विश्वास व्यक्त गर्नुभएको थियो। मुख्यमन्त्रीहरूले शान्ति सुरक्षाको विषय निर्वाचनको प्रमुख चुनौती रहेकाले यसमा गम्भीरताका साथ लाग्नुपर्ने धारणा राख्नु भएको थियो। संघ प्रदेश र स्थानीय सरकारले आपसी सहकार्य समन्वय र सह अस्तित्वको भावनासहित काम गरेमा तोकिएकै मितिमा निर्वाचन गर्न सकिने उहाँहरूको भनाई थियो। मुख्यमन्त्रीहरूले डेडिकेटेड फिडरको बक्यौता नबुझाउने उद्योगको बिजुलीको लाइन काट्ने निर्णयले उद्योगका साथै मजदूर र सरकारको राजस्वमा असर पर्नेतर्फ पनि ध्यानाकर्षण गराउनु भएको थियो। प्रधानमन्त्री कार्कीले पनि राजनैतिक दल नै यस व्यवस्थाका वाहक भएकाले जति सक्दो छिटो निर्वाचन गरी दलीय सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताउनु भएको उहाँको सचिवालयले जनाएको छ। सर्वोच्च अदालतले अन्तरिम सरकारले राजदूतहरू फिर्ता बोलाउन गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीशहरू सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले हिजो राजदूत फिर्ता बोलाउने सम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो। यसअघि न्यायाधीश विनोद शर्माको एकल इजलासले यही कार्तिक 9 गते यस विषयमा लिखित जवाफ माग गरेको थियो। अदालतले दुवै पक्षको छलफलपछि हिजो अन्तरिम आदेश जारी गर्दै राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न भनेको हो। अधिवक्ता प्रतिभा प्रेतीले यही कार्तिक 2 गते प्रतिनिधि सभा नै विघटन भएको अवस्थामा संसदीय सुनवाई हुन सक्ने कुनै गुंजायस नै नभएकाले संविधानत राजदूत नियुक्ति हुन सक्ने अवस्था नै नभएकाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णय कार्यान्वयन भएको उल्लेख गर्दै उक्त निर्णय बदरको मागसहित रिट निवेदन दायर गर्नुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कार्तिक 18-20 गतेसम्म आयोजना हुने सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ। कतारका अमीर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा 12 सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले जानकारी दिनुभयो। राष्ट्रपति पौडेलले भोलि सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नुहुनेछ। भ्रमणबारे जानकारी दिन हिजो मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव राईले 30 वर्षपछि हुन लागेको सम्मेलनको महत्व र गरिमा अनुरूप नेपालबाट राष्ट्रपतिको सहभागिता हुन लागेको उल्लेख गर्नुभयो। सम्मेलनका क्रममा राष्ट्रपति पौडेलसँग कतारका अमीर र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस लगायत विभिन्न विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता हुनेछ। कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल यही कार्तिक 20 गते स्वदेश फर्किनुहुने मन्त्रालयले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक यही कार्तिक 20 गते बस्ने भएको छ। पेरिस डाँडास्थित पार्टी कार्यालयमा हिजो बसेको सचिवालय बैठकले आज बस्ने भनिएको बैठक 20 गतेका लागि सारेको हो। शुक्रबार बसेको सचिवालय बैठकले आजका लागि बैठक तय गरेको थियो। माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गरेर संयुक्त बैठक कार्तिक 20 गते बस्ने निर्णय गरेको हो। हिजो बसेको सचिवालय बैठकले एकीकृत समाजवादी सहितका वाम घटकसँग एकता गर्ने निर्णय अनुमोदन गर्दै संयुक्त अधिवेशन गर्ने निर्णय गरेको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। यही कार्तिक 19 गते विभिन्न 8 पार्टीबीच एकता हुने भएको छ। ती पार्टीले हिजो पार्टी एकता सहमति पत्र जारी गरी 19 गते एकता घोषणा गर्ने जनाएका छन्। सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी नेपाल समाजवादी पार्टी नेकपा समाजवादी जन समाजवादी पार्टी नेपाल नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी समाजवादी नेपाल कम्युनिष्ट पार्टी चिरनपुन र नेकपा साम्यवादीका नेताहरूले हस्ताक्षर गर्नुभएको छ। पार्टीको 15 महाधिवेशनको मिति तोक्ने सम्बन्धी प्रस्तावमा संस्थापन र संस्थापन इतर पक्षबीच सहमति हुन नसक्दा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको हिजोको बैठक स्थगित भएको छ। कांग्रेसमा वर्तमान सरकारले घोषणा गरेको आगामी फागुन 21 गतेको आम निर्वाचनपछि महाधिवेशन गर्ने वा त्यस अगावै महाधिवेशन गर्ने विषयमा बहस जारी छ। कार्यसमितिको अर्को बैठक भोलि दिउँसो 1 बजेका लागि तोकिएको कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगमका बेथिथि अन्त्यका लागि निगमको संचालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई गम्भीर हुन निर्देशन दिनुभएको छ। निगमको सुधारका लागि विभिन्न समयमा विज्ञहरूबाट प्राप्त सुझाव प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिँदै प्रधानमन्त्रीले संस्थालाई गौरव गर्न लायक बनाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड़ दिनुभयो। निगम व्यवस्थापनमा आबद्ध अधिकारीहरूलाई हिजो आफ्नो कार्यकक्षमा निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले निगमका विमानको नियमित मर्मत सम्भार लगायत काममा व्यथिति रोक्ने आर्थिक अनियमितता हुन नदिने सुशासन कायम गर्न जोड़ दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। साथै उहाँले राजनीतिक दबावमा नपरी काम गर्न निर्देशन दिनुभयो। स्थानीयवासीसँग सहमति जुटेसँगै बन्चरे डाँडा ल्याण्डफिल साइटमा फोहोर बोकेका गाड़ीहरू जान थालेका छन्। शहरी विकास मन्त्री कुलमान घिसिङले हिजो बन्चरे डाँडा ल्याण्डफिल साइटमा पुगी स्थानीयसँग यसअघि भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता गरेसँगै फोहोरका गाड़ी जान शुरू गरेको मन्त्री घिसिङको सचिवालयले जनाएको छ। स्थानीय सरकारबाट पटक पटक भएका सहमति कार्यान्वयन नगरेको भन्दै दवाब दिने उद्देश्यले फोहोर फाल्न अवरोध गरेका थिए। नेपाल नर्सिङ संघले आफूले उठाएका माग सम्बोधन नभएको भन्दै पुनः आन्दोलन शुरू गर्ने चेतावनी दिएको छ। एक विज्ञप्ति जारी गर्दै संघले नर्सका माग सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारी 5 तह बराबरको तलब दिने लगायत सहमति भएको पनि यसबाहेकका बुदामा आन्दोलनरत पक्षको आपत्ति रहेको जनाएको छ। आन्दोलनरत नर्स र संघबीच हिजो बसेको आकस्मिक छलफलले आन्दोलनका कार्यक्रम पूर्व योजना अनुसार जारी राख्दै 48 घण्टाभित्र माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको संघकी महासचिव डाक्टर देवका कुमारी आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। माग सम्बोधन नभएमा सरकारी निजी गैर सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानमा अत्यावश्यक बाहेक सम्पूर्ण नर्सिङ सेवा देशव्यापी ठप्प पार्ने संघले चेतावनी दिएको छ। अविरल वर्षापछि आएको बाढ़ीका कारण संखुवासभाको खाँदबारीदेखि थुमसुर जाने कोशी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। अविरल वर्षाका कारण मुस्ताङ जिल्लाको कागबेनी कोरोला सड़क अन्तर्गत विभिन्न 10 स्थानमा पहिरोले सड़क अवरूद्ध भएको छ। मुस्ताङ जिल्लाकै जोमसुङ सड़क खण्ड स्थित छुसाङ र ताडवे सड़क र रसुवा जिल्लाको पासाङ लामो सड़क खण्ड पनि हालसम्म अवरूद्ध रहेको प्रहरीले जनाएको छ। पहिरोका कारण तीन दिनदेखि अवरूद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ। राजमार्ग अन्तर्गत काभ्रे पलाञ्चोकतर्फ चौकी डाँडा नेपाल थोक सड़क खण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरूद्ध भएको थियो। अवरोध हटाउनुका साथै लेदो बगेको स्थानमा डाइभर्सन बनाएर हिजो बिहानदेखि राजमार्ग सञ्चालनमा ल्याइएको डिभिजन सड़क कार्यालय भक्तपुरका प्रमुख डिभिजनल सिनियर इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो। त्यसै गरी सड़कमा माथिबाट खसेका ठूला ढुङ्गा पन्छाएपछि हेटौडा काठमाण्डु जोड्ने कान्ति लोकपथ सड़कमा यातायात सञ्चालनमा आएको छ। अविरल वर्षासँगै मकवानपुरको बकैया गाउँपालिका 11 घट्टे पाखास्थित सड़कमा माथिबाट ठूला ढुङ्गाहरू खस्दा हिजो बिहानदेखि सड़क पूर्ण रूपमा अवरूद्ध भएको थियो। हेटौडा काठमाण्डु जोड्ने हेटौडा कुलेखानी सिस्नेरी दक्षिणकाली सड़क भने अझै सञ्चालन हुन सकेको छैन। सीमावर्ती भारतीय जंगलबाट आउने हात्तीहरूले कञ्चनपुरमा वर्षेनी मानव बस्तीमा जनधनको क्षति गर्नुका साथै त्रास बढ़ाउने गरेका छन्। समस्या समाधानका लागि स्थानीय तहले विभिन्न प्रयास जारी राखे पनि समाधानका कुनै उपाय निस्कन सकेको छैन। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको एक रिपोर्ट।
कञ्चनपुरका सीमावर्ती बस्तीहरू यस वर्ष पनि पछिल्ला केही महिना यता जंगली हात्तीको त्रासमा परेका छन्। सीमावर्ती भारतीय जंगलबाट भित्रिने हात्तीका बथानले वर्षेनी जनधनको क्षति गर्दै आएका छन्। यसपटक पनि बेलौरी बेलडाणी र लालझाडीका मानव बस्तीमा रात दिन जंगली हात्तीकै त्रास छ। स्थानीय बासिन्दाले हात्तीलाई बस्तीमा पस्न नदिन ठूलो आवाज आउने हर्न बजाउने ट्राक्टर चलाउने पटाका पड्काउने जस्ता प्रयास गरे पनि हात्तीहरूलाई फर्काउन सकिएको छैन। बेलौरीका स्थानीय बासिन्दाहरू
जंगल नजिकै गाउँ छ, किसानहरूले लगाएको सकलगन्जीहरू पनि खुट्टाले हान्ने अनि त्यो निकालेर खाने गन्नामा पस्ने त्यसपछि त्यो खानु मात्र होइन खुट्टाले च्यापेर सबै नाश बनाएको अवस्था छ।
प्रत्येक वर्ष मान्छेले ज्यानै गुमाउनु पर्ने बाठिटा भएको कारणले र अहिले पनि यो खेतीबाली नोक्सान गरिराख्नु भएको छ। हवाई बाटोमा हिँड्नै पाएको छैन मान्छेले।
स्थानीय तहले आफ्नो स्रोत र साधन अनुसार हात्तीबाट हुने क्षतिलाई कम गर्ने प्रयास गरिरहेको छ, तर समस्या दीर्घकालीन रूपमा बढ़दै गएपछि त्रसित नागरिक र सरोकारवाला निकायबीच अन्तर्क्रिया समेत गरिएको छ। बेलौरी नगरपालिकाका विपद व्यवस्थापन सम्पर्क व्यक्ति अशोक पाण्डे
विपदको क्षेत्रमा वडा पालिका र यहाँका स्थानीय बासिन्दा सामुदायिक वन साझा स्टेक होल्डर सबैले एक भएर यसको समाधान गर्नुपर्छ।
मानव वन्यजन्तु बीचको यो द्वन्द न्यूनीकरणका उपाय खोज्न स्थानीय जनप्रतिनिधिहरू पनि सक्रिय हुनुहुन्छ। यो समस्याको समाधानका लागि हात्ती आवत जावत गर्ने क्षेत्रमा विद्युतीय तारबार र वन व्यवस्थापनको योजना ओडाले अघि सारेको छ। बेलौरी पाँचका ओडा अध्यक्ष लाल बहादुर चौधरी
यसको दिगो समाधान गर्नको लागि इलेक्ट्रिक वायर लगाउनु बाहेक अरू विकल्प मैले देखेन। त्यस विषयमा पनि व्यापक छलफल भएको छ।
विज्ञहरूका अनुसार जंगली हात्ती र मानव बीचको सह अस्तित्वका लागि सीमापार सहकार्य र दीर्घकालीन वन्यजन्तु व्यवस्थापन नीति आवश्यक छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
राहदानी विभागले दैनिक 1,000 थान राहदानी वितरण गरिने जनाएको छ। विभागले आज साँझदेखि दैनिक सार्वजनिक विदाको दिन बाहेक राहदानी उपलब्ध गराउने जनाएको हो। विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौता अनुसार आगामी फागुन 11 राहदानी सेवा शुरू हुने गरी नयाँ पूर्वाधार तथा प्रणाली निर्माण भइरहेको जारी विज्ञप्तिमा उल्लेख गरेको छ। उत्तरी गोर्खाको मनास्लु पदमार्गमा आवत जावत खुल्ला गरिएको छ। अत्यधिक हिमपात र वर्षाका कारण पहिरोको जोखिम बढ़ेपछि गत बिहिबारदेखि आवत जावत बन्द गरिएको पदमार्ग खुल्ला गरिएको जिल्ला प्रशासन कार्यालय गोर्खाका निमित्त प्रमुख जिल्लाधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो। पदयात्रामा निस्किएका पर्यटकलाई पथ प्रदर्शकको सहयोगमा पदमार्गको आवश्यक सूचना लिएर सुरक्षित आवत जावत गर्न पनि प्रशासनले अनुरोध गरेको छ। नेपालगंज गुलरिया सड़क खण्ड अन्तर्गत बाँकेको खजुरास्थित पेडारी नालामा पुल निर्माण हुने भएपछि स्थानीय उत्साहित भएका छन्। बाँकेबाट संवाददाता सरला सुवेदीको एक रिपोर्ट।
बाँकीको खजुरा स्थित पेडारी नालामा पुल निर्माण हुने भएपछि खजुरावासीमा खुशियाली छाएको छ। नेपालगंज गुलरिया सड़क फोरलेन हुँदा पेडारी नालाको जीर्ण पुल अवरोधका रूपमा खड़ा थियो। खजुरा गाउँपालिकाका पूर्व अध्यक्ष किस्मत कुमार कछेपति
फोरलेनको पुल बनिसकेपछि खजुरावासी अथवा यो सड़कमा हिँड्ने सबैजनाले कम्फोर्टेबल महसुस गर्नुहुन्छ।
निकै साँगुरो र जीर्ण अवस्थाको पुरानो पुल विस्थापित गरी 22 मिटर चौडा र 32 मिटर लामो पुल निर्माण शुरू भएको छ। लाकी राजमार्गले सड़क फोरलेन कार्य सम्पन्न गरेको छ। पेडारी नालाको पुल र एप्रोच बढेसँगै अब नेपालगंज गुलरिया सड़क सरर आउन जान सकिन्छ। हुलाकी राजमार्ग तथा योजना कार्यले नेपालगंजका अनुसार 10-10 मिटरका 3 बक्स रहने उक्त बक्स ब्रिज 3 महिनामै निर्माण सम्पन्न हुनेछ। हुलाकी राजमार्ग नेपालगंजका सब इन्जिनियर रामबहादुर बुढा
अब लगभग 3 महिना भित्रै हाम्रो निर्माण सम्पन्न भन्ने हाम्रो निर्माण व्यवसायिक तर्फबाट प्रतिबद्धता जाहेर गर्नुभएको छ।
8,75,00,000 रुपियाँ लागतमा नारायणम निर्माण सेवाले उक्त पुल निर्माण गरिरहेको छ। पुल जीर्ण र साँगुरो हुँदा आवत जावतमा निकै कठिन हुँदै आएको थियो। वर्षातको डुबानको उत्तिकै समस्या स्थानीयले खेप्दै आएका थिए। नयाँ पुल र एप्रोच सड़क विस्तारसँगै नेपालगंज गुलरिया सड़क खण्ड अब सहज सुरक्षित र द्रुत आवागमनको मार्ग बन्ने अपेक्षा गरिएको छ।
अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाका रक्षा मन्त्री पीट हेक्सेथले अमेरिका र चीनले दुई देशबीच सैन्य प्रत्यक्ष संचार च्यानलहरू स्थापना गर्ने सहमति भएको बताउनु भएको छ। दुवै मुलुकबीचको द्विपक्षीय सम्बन्ध अहिलेसम्मकै उत्कृष्ट अवस्थामा पुगेको पनि उहाँले उल्लेख गर्नुभयो। हेक्सेथले शनिबार राति क्षेत्रीय सुरक्षा सम्मेलनका क्रममा आफ्ना चीनिया समकक्षी एडमिरल डोङ जुनसँग भेटवार्ता गर्नुभएको थियो। यसअघि उहाँले दक्षिण पूर्वी एसियाली राष्ट्रहरूलाई दक्षिण चीन सागरमा चीनका अस्थिर र चुनौतीपूर्ण गतिविधिहरू विरूद्ध दृढ रहन र आफ्नो नौसैनिक क्षमता सुदृढ गर्न आह्वान गर्नुभएको थियो। उत्तरी इटालीको आल्प्स स्थित माउन्ट ओर्टल्समा हिम पहिरोमा परि 5 जर्मन आरोहीको मृत्यु भएको छ। इटालीको एएनएएस समाचार एजेन्सीका अनुसार दक्षिणी टायरोलको सीमा भर्टानाको उत्तरी ढलानमा हिम पहिरो जाँदा 5 जर्मन पर्यटकहरू हिम पहिरोमा परेका हुन्। मेक्सिकोको उत्तरी भागमा रहेको एक सुपर मार्केटमा भीषण विस्फोटनमा परि कम्तीमा 23 ज्यान गएको छ भने 11 घाइते भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार विस्फोटनका कारण सम्भवत त्रुटिपूर्ण विद्युतीय ट्रान्सफर्मर रहेको प्राथमिक अनुसन्धानले देखाएको छ। स्थानीय संचार माध्यमहरूका अनुसार विस्फोटनपछि पसलभित्र रहेका केही ग्राहकहरू भाग्न सकेका थिएनन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको प्रथम तीन महिनामा बिरगंज नाका हुँदै 4,61 करोड़का विभिन्न खाद्यान्नहरू आयात भएका छन्। यस अवधिमा धान, चामल, मकै, माल्ट लगायतका 16 खाद्य वस्तु नेपालमा आयात भएका छन्। गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा 16 प्रकारका खाद्यान्न 1,56 करोड़ रूपियाँ बढ़ी मूल्यको आयात भएको छ। बिरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णु प्रसाद गेवालीले चालू आर्थिक वर्षको तीन महिनामा खाद्यान्नको आयातमा उल्लेख्य वृद्धि भएको जानकारी दिनुभयो। चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा 1,80 करोड़ मूल्य पर्ने 3,36,12,810 किलोग्राम मकै आयात भएको छ भने 1,46 करोड़ मूल्य पर्ने धान आयात भएको छ। त्यसै गरी बिरगंज भन्सार कार्यालयबाट चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा 89,82,00,000 मूल्य पर्ने चामल आयात भएको छ। पदयात्रा र पर्वतारोहणका लागि नेपालको मुख्य पर्यटकीय सिजन मानिने अक्टोबरको एक महिनाको अवधिमा नेपालमा 1,28,443 पर्यटकहरू भित्रिएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा 3.3% बढ़ी हो। अक्टोबर महिना अमेरिका र युरोपेली पर्यटकको आगमन उल्लेख्य रूपमा वृद्धि भएको छ। भारतबाट अक्टोबरमा 17,298 पर्यटक नेपाल आएका देखिएका छन्। अमेरिकाबाट 13,286, बेलायतबाट 8,718 र चीनबाट 6,755 पर्यटकहरू नेपाल भ्रमणमा आएका छन्। सातको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारको कारोबार उच्च अंकले वृद्धि भएको छ। आइतबार शेयर बजारको परिसूचक नेप्से 31 अंकले बढ़ेको छ। कारोबार शुरू भएदेखि निरन्तर बढ़ेको नेप्सेको परिसूचक बन्द हुँदासम्म 2,631.14 सीमित भएको छ। आइतबार व्यापार बाहेक सबै समूहका सूचकहरू सकारात्मक भएका छन्। आइतबार बजारमा नेप्से परिसूचक सँगै कारोबार रकम पनि उल्लेख्य रूपमा सुधार भएको छ। आइतबार 319 कम्पनीहरूका 68,112 किता शेयरहरू 9,20,31,00,000 रूपियाँमा किनबेच भएका छन्। गत बिहिबार नेप्सेमा 5,59,00,000 रूपियाँ बराबरको शेयरको किनबेच भएको थियो। नेपाल वायु सेवा निगमले साताको तीन दिन काठमाडौँ ग्वाङझाउ काठमाडौँ उडान गर्ने भएको छ। आगामी मंगिर 14 गतेदेखि चीनको ग्वाङझाउ सेक्टरमा नियमित उडान गर्न लागेको नेपाल एयरलाइन्सले जनाएको छ। निगमले उडानका लागि अक्टोबर 30 टिकट बुकिङ खुला गरेको छ। यो उडान सातामा बुधबार, शुक्रबार र आइतबार हुने निगमले जनाएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका नयाँ कटानका राणा थारू समुदायले व्यावसायिक तरकारी खेती गरेर राम्रो आमदानी गरेका छन्। किसानहरू पछिल्लो समय व्यावसायिक ढंगले खेती गर्न थालेपछि राम्रो आमदानी गर्न सफल भएका हुन्। स्थानीय नाथुराम राणाले तरकारी खेतीबाट 5,00,000 आमदानी गरेको जानकारी दिनुभयो। राणाले गरेको तरकारी खेतीलाई प्रेरणाको रूपमा लिएर स्थानीय अन्य 40 राणा परिवार समेत आत्मनिर्भर भएका छन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
एएफसी एसियन कप छनौटको तेस्रो चरण अन्तर्गत मलेसिया विरूद्धको दोस्रो लीगका लागि नेपालको प्रारम्भिक छनौट टोली घोषणा भएको छ। आइतबार नवनियुक्त मुख्य प्रशिक्षक हरि खड्काले भियतनाम भ्रमण गरेको टोलीमा 12 खेलाड़ीलाई थप्दै 35 बन्द प्रशिक्षकमा बोलाउनु भएको हो। भियतनाम भ्रमणमा नटाएका फराडर समिङ तामाङ, एट्याट्रिक मिडफिल्डर आदित्य साके, सिल्टर डिफेन्सिभ मिडफिल्डर सन्तोष खत्री र गोलकिपर टिकेन्द्र थापासँगै अन्य 8 खेलाड़ीलाई बोलाइएको छ। इन्फाले शुक्रबार टोलीको अन्तिम मुख्य प्रशिक्षणमा हरि खड्कालाई नियुक्त गरेको थियो। नेपालले नोभेम्बर 13 बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तालिका छ। त्यसको 5 दिनपछि नेपालले छनौट प्रतियोगितामा मलेसियासँग खेल्नेछ। एसियन कप छनौट हुने समीकरणबाट बाहिरिसकेको नेपाल छनौट प्रतियोगितामा बाँकी 2 खेल खेल्न बाँकी छ। पछिल्ला 4 खेलमा नेपालले सबैमा हार बेहोरेको थियो। बाल गोपाल साउखोल र चेतन घिमिरे नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त हुनुभएको छ। आइतबार सादो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा साउखोल र घिमिरेलाई नियुक्ति पत्र प्रदान गरियो। विराटनगर किङ्सले नेपाल प्रिमियर लीग एनपीएलको दोस्रो सिजनका लागि पनि न्यूजील्याण्डका ब्याटर मार्टिन गप्टिललाई निरन्तरता दिएको छ। विराटनगरले आइतबार विज्ञप्ति जारी गर्दै गप्टिललाई निरन्तरता दिएको जनाएको हो। गप्टिलले पहिलो सिजनमा 6 खेल खेल्दा 1 एक अर्धशतक सहित 137 रन प्रहार गरेका थिए। गप्टिल विराटनगरले भित्राएको चौथो विदेशी खेलाड़ी हुन्। यसअघि टोलीले दक्षिण अफ्रिकाका फाफ डुप्लेसिप, अस्ट्रेलियाका साम हिटलेज र स्कल्याण्डका जर्ज मुन्सीलाई अनुमोदन गरेको थियो। गप्टिलले न्यूजील्याण्डका टोलीका लागि 122 टी20 खेल खेल्दा 3,531 रन बनाएका छन्। विराटनगरले मार्की सन्दीप लामिछाने सहित लोकेश बम, प्रतीश हिसी, बसीर अहमद, नरेन भट्ट र सुभाष भण्डारीलाई रिनेट गरेको छ। यसैगरी टोलीले मिनी अक्सनबाट सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, सर्वण बिस्कु र शंकर राणा अनुबन्धन गरेको थियो। एनपीएलको दोस्रो सिजन मंगसिर 1 गतेदेखि 27 गतेसम्म आउँदैछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाड़ी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार देशका पहाड़ी भूभागमा आंशिक बदली रहनेछ। यसै गरी धेरैजसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कोशी गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। गत 24 काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 21.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.4 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 22 देखि 24 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:16 भयो भने सूर्यास्त भरे साँझ 5:19 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी फागुन 21 गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन संघ र प्रदेश सरकार बीच समन्वय र सहकार्यका सन्दर्भमा सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री सुशीला कार्कीद्वारा परामर्श। कतारको दोहामा आयोजना हुने सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल आज त्यसतर्फ प्रस्थान गर्नुहुँदै। विभिन्न देशका 11 राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश। स्थानीयसँग सहमति जुटेसँगै बन्चरी डाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न शुरू। र चीन र अमेरिका बीचको द्विपक्षीय सम्बन्ध हालसम्मकै उत्कृष्ट अवस्थामा पुगेको अमेरिकी रक्षा मन्त्रीको दावी। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।